الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ. اللہ تعالیٰ کے پاک ارشاد کا خلاصہ ہے، اے پیارے نبی جی، کیا ہم نے تمہارے لیے تمہارے سینے کو کھول نہیں دیا؟ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زندگی کے اندر سینہ مبارک کھلنے کا قصہ بھی بڑا عجیب و غریب قصہ ہے۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زندگی میں چار مرتبہ آپ کا سینہ مبارک چیرا گیا، جیسے کہ کوئی ہارٹ کا پیشنٹ ہوتا ہے، اللہ سلامت رکھے، تو اس کا یہ سینہ چیرتے ہیں ڈاکٹر لوگ، پھر دل نکالتے ہیں، دل کو، اس کی رگ کو، نس کو چیرتے ہیں، اور اندر سے جو چوک اپ اور جام ہوئی چیز ہوتی ہے وہ نکال کر کے صاف کر دیتے ہیں۔ کہتے ہیں کہ ان کی ایک نس بلاک ہو گئی ہے، نعوذ باللہ، کہتے ہیں کہ نعوذ باللہ دو نس، تین نس بلاک ہو گئی ہے، ایسی بات کرتے ہیں۔ پھر ڈاکٹر لوگ سینہ ہے، یہ پورا سینہ کہلاتا ہے، اس کو چیر کر دل نکالتے ہیں، جو رگ نس چوک اپ ہو اس کو صاف کرتے ہیں، پھر اس کو تانکے مار کے سی دیتے ہیں۔ تو دنیا میں یہ بہت بڑی سرجری ہوتی ہے، بہت بڑی کاٹ چھٹ ہوتی ہے۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زندگی کے اندر یہ سینہ مبارک چیرنا، دل مبارک چیرنا چار مرتبہ ہوا، اور یہ اللہ کی طرف سے ہوا، اور اتنا عجیب و غریب ہوا کہ اس زمانے کے اندر تو سائنس، ٹیکنالوجی، آپریشن تھیٹر ایسی کوئی چیز نہیں تھی، لیکن اللہ نے اپنی قدرت سے فرشتوں کے پاس نبی کریم صلی اللہ علیہ وسلم کا سینہ مبارک چروایا۔ پہلی مرتبہ جب آپ کی عمر شریف تین یا چار برس کی تھی، دودھ چھوڑ دیا ماں حلیمہ کا، تو حضرت حلیمہ دودھ چھوڑانے کے بعد پیارے نبی جی کو لے کر مکہ آئی ماں امینہ کے پاس۔ अब सौंप देना चाहिए बच्चा बच्चे वाले को। लेकिन दाई हलीमा ने फिर कहा कि दूध तो छूट गया है लेकिन इस बरकती नूरानी बच्चे को फिर मुझे अपने घर ले जाने की इजाजत दो, छूट दो। समझा बुझाकर हजरत हलीमा प्यारे नबी जी को फिर से अपने घर ले गए। जब घर लेकर के गई तो बस यही 3-4 साल की उम्र रही होगी और उस वक्त पर सीना मुबारक आपका चीरा गया और एक इंसान के दिल के अंदर शैतान का जो हिस्सा होता है, गुनाह का जो मादा और मटेरियल होता है, वो सब चीजें फरिश्तों ने निकाल दी और प्यारे नबी जी के प्यारे सीने को, दिल को एकदम साफ सुथरा चमकता नूरानी बना दिया गया। फिर दूसरी मर्तबा जब हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्र मुबारक समझदारी की आई, यानी 10-12 साल की उम्र हो या एक रिवायत में 20 साल की उम्र भी लिखी है, ये उम्र जो समझदारी की उम्र कहलाती है, 10-12 या 20 साल वाली उम्र, उस उम्र के अंदर 2 बारा फरिश्तों ने आकर हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के सीने मुबारक को चीरा। बच्चे जब जवान होते हैं 10-12 साल की उम्र 20 साल की उम्र, खेल कूद का मजा आता है, जवानी की मजे लेने का दिल होता है, तो इस उम्र के अंदर जो सीना मुबारक चीरा फरिश्तों ने आकर, तो अंदर से जवानी और खेल कूद के जो गंदे जज्बात होते हैं वो सब चीजें साफ करके फरिश्तों ने निकाल लिए। इसीलिए जिस तरह आम बच्चे खेल कूद करते हैं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खेल कूद से दूर रहते थे, आम बच्चों की जवानी के अंदर जो ये करूं वो करूं ऐसा गुना सब चीजें निकाल दी गई, आपने जवानी में कभी कोई ऐसा गलत नामुनासिब काम नहीं किया। तीसरी मरतबा जब आपकी उम्र मुबारक 40 साल को होने आई और अब अल्लाह की तरफ से आपके आखिरी नबी होने का ऐलान होने वाला था, उस वक्त पर फिर दोनों फरिश्ते आए और उन्होंने आकर के सीना मुबारक चीरा। क्योंकि अब अल्लाह के यहां से वही आएगी, अल्लाह के यहां से इल्म आएगा, अल्लाह के यहां से कुरान आएगा, अल्लाह के यहां से डायरेक्ट नूर आएगा, तो ये सब चीजें आपके मुबारक सीने में आएगी। अल्लाह की वही, अल्लाह का नूर, अल्लाह का इल्म, कुरान, ये सब चीजें आने वाली है, तो उसके लिए आपके सीने मुबारक को चीर करके उसकी तैयारी करवाई गई ताकि उस नूरानी और मुबारक सीने में कुरान आवे, अल्लाह का नूर आवे, अल्लाह का इल्म आवे, शरीयत आवे, वही की रोशनी आवे। इसलिए जब आका की उम्र 40 साल को पहुंची तो तीसरी मर्तबा सीना मुबारक चीरा गया। फिर चौथी मर्तबा जब आप सल्लल्लाहु अलैहि वसल्लम को मेराज में ले गए और मेराज भी मक्का वाली जिंदगी में हुई, हिजरत से पहले हुई, तो हुजूर को ले जाना है मेराज में, तो हजरत उम्मे हानी, हजरत आली की बहन, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की चचा की लड़की उम्मे हानी, उनके घर हुजूर आराम फरमा रहे थे। छत फट गई और ऊपर से दो फरिश्ते उतर के आए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को उठाया। हुजूर उम्मे हानी के घर से उठे, काबा के पास गए और हतीम वाला जो हिस्सा है वहां जाके दोबारा सो गए। तो ये दोनों फरिश्ते वहां आए, हुजूर को बेदार किया, जगाया और जगा करके काबा के बिल्कुल सामने आपका सीना मुबारक चीरा और दिल मुबारक खोला। ये चौथी मर्तबा हुआ मेराज में ले जाते वक्त के ऊपर, क्योंकि मेराज में अल्लाह की मुलाकात होने वाली है, अल्लाह की तजल्ली के अनवार मिलने वाले, उस आखिरत की दुनिया के मलकूत और सिफात ये सब हुजूर की तरफ आने वाले हैं। इसलिए चौथी मर्तबा मेराज में ले जाते वक्त हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का सीना मुबारक चीरा गया, ताकि तजल्लियात इलाही को बर्दाश्त कर सके, उसको ले सके, उसको अपने अंदर उतार सके। सहाबाए किराम, वो जो सीना मुबारक चीरा गया था ना, उसकी निशानियां बाकायदा देखते थे, जैसे कि किसी का हार्ट का ऑपरेशन होता है कि डॉक्टर ताके लेता है तो ताके के निशान बरसों बरस बाकी रहते हैं। तो इस तरह आपका जो नूरानी सीना चीरा गया तो उसके निशान स्केचिस सहाबा देखते थे आपके मुबारक सीने के ऊपर कि ये निशान बने हुए हैं। थोड़ी डिटेल भी सुन लो, एक सहाबी ने खुद पूछा, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को, हुजूर बतलाइए कि आपका सीना जब पहली मर्तबा चीरा गया तो क्या हुआ था, जरा आप डिटेल बतलाइए, तफसील बतलाइए। तो खुद हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको डिटेल सुनाई, तफसील सुनाई। वो दो तीन अलग अलग रिवायतें हैं, मैं उसको मिला के खुलासा सुनाता हूं। कहा मैं तो माँ हलीमा के घर था, हुजूर फरमाते हैं मक्का से काफी दूर, ताइब से भी आगे पहाड़ी इलाके में जाना पड़ता है, पहाड़ के बीच में माँ हलीमा का खानदान रहता था, उसको कबीले बनु साद कहते हैं, हलीमा सादिया। तो वही एक खानदान पहाड़ों के बीच में दूर जंगल में रहता है, तो वहां हलीमा आपको दूध पिलाने ले गई थी इतने दूर। फिर चार एक साल की उम्र होने आई तो हजरत हलीमा के दूसरे बच्चे रजाई हुजूर के भाई, तो सब मिलके बकरियां चराने जाते थे। तो कहा हम, मैं और मेरा दूध भाई, दूसरे भी बच्चे, हम सब बकरियां चराने गए हुए थे। पहाड़ 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 है पूरा बनू साद में। अब वो पहाड़ियों के नीचे दूर हम बकरियां चरा रहे थे, इतने में खाना कुछ लाए नहीं थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने रजाई भाई को कहा जाओ अम्मी के पास कुछ खाना ले आओ। हुजूर वहीं जंगल में रहे बकरियों के साथ, दूसरे भी सब बकरी चराने वाले लड़के थे, सबके साथ वहां जंगल में रहे। भाई घर खाना लेने गया, इतने में देखा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कि दो बड़े बड़े परिंदे ऊपर से उड़ के आ रहे हैं, अजीब परिंदे का, ऐसे परिंदे कभी नहीं देखे, और वो गिद्ध जैसे थे, जैसे गिद्ध होता है इस तरह के वो परिंदे थे। वो परिंदे उड़ते उड़ते आए और हुजूर जहां बकरियां चरा रहे थे वहां गए सर के ऊपर। अब ये दोनों परिंदे आपस में बात कर रहे हैं, एक परिंदा दूसरे को पूछता है कि ये वही आदमी है, वही लड़का है? तो कहा ये वही लड़का है। तो दोनों परिंदे नीचे आ गए। अब अंदाजा ऐसा है कि जब ये दोनों परिंदे नीचे आ गए तो उन्होंने शक्ल बना ली, क्योंकि वो दोनों फरिश्ते थे, एक हजरत जिब्राइल थे, दूसरे हजरत मिकाइल थे, और वो दोनों परिंदों की शक्ल में हुजूर को नजर आए, गिद्ध जैसे परिंदों की शक्ल में, और फिर हुजूर के सामने आ गए, सफेद रंग के कपड़े पहने हुए, और अजीब खुशबू उनके बदन से निकल रही थी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ऐसी खुशबू कभी नहीं देखी, अजीब खुशबू निकल रही थी। वो आए दोनों और दोनों ने मुझे पकड़ लिया, पकड़ के जमीन पे सुला दिया, चित सुला दिया सीधा। उसके बाद दोनों ने मेरा सीना चीरना चालू किया, तो दोनों फरिश्तों ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का सीना मुबारक चीरा, अंदर से दिल मुबारक निकाला, उसको चीरा तो अंदर से दो काले काले खून के कतरे निकाले। आप भी देखना, बकरा जबा करो, मुर्गी जबा करो, तो दिल के अंदर जमा हुआ खून होता है, देख लेना, इंसान में भी होता है। दो काले काले खून के जमे हुए कतरे हुजूर के दिल मुबारक से निकाले, हुजूर सब देख रहे हैं, और एक फरिश्ता दूसरे को कहता है हसद कीना निकाल दो उनके दिल से, तो उसने दोनों चीज अंदर से निकाल ली। आप बर्फ लाओ, तो एक सोने के बड़े खुंचे में वो बर्फ लेके आए थे, और बर्फ के जरिए हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पूरे सीने मुबारक को उन दोनों फरिश्तों ने धोया बर्फ से, क्योंकि गुनाह का असर गर्मी है और बर्फ में ठंडक है। अब देखो, आदमी जलाल में आता है, गुस्से होता है तो गर्म हो जाता है, गुनाह की तासीर गर्म है, बर्फ में ठंडक है। फिर एक फरिश्ता दूसरे को कहता है ठंडा पानी लाओ, ठंडा पानी लाए वो फरिश्ता। अब दूसरी मर्तबा ठंडे पानी से पूरा सीना मुबारक धोया, और मेराज वाले वाकिए में ये आता है कि जब सीना मुबारक चीरा गया तो वहां तो सामने जमजम का कुआं है, तो जमजम के कुएं से पानी लेकर इन फरिश्तों ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सीने मुबारक को धोया मेराज वाले सफर से पहले। जब धुलाई हो गई अच्छी तरह, तो एक फरिश्ता दूसरे फरिश्ते को कहता है सकीनत लाओ, ये अल्लाह की खास रहमत का नाम है। अब वो सकीनत लाए और हुजूर के सीने मुबारक में भरी, और दूसरे मौकों पर नूर भरा, इल्म ईमान भरा, अल्लाह की मोहब्बत भरी, ये सब चीजें सीने में भरी। फिर कहने लगे अब ताके मारो सीओ, तो दोनों फरिश्ते पूरा सीना मुबारक सीने लगे, ताके मारने लगे। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि उन्होंने मुझे पकड़ा, सुलाया, कोई तकलीफ नहीं हुई, मेरा सीना चीर डाला, मैं देख रहा हूं मुझे कोई तकलीफ नहीं हुई, मेरे दिल को निकाल कर चीर के वो धो रहे हैं, मुझे कोई तकलीफ नहीं हुई। फिर अंदर कोई चीज भरी और टांके लगाए, मुझे कोई तकलीफ नहीं हुई, बिल्कुल राहत और इत्मीनान रहा। अच्छी तरह इन्होंने टांके लगा के सी दिए, फिर मेरे पैर का अंगूठा पकड़ के खींच के कहा, जाओ सलामत रहो। और ये दूसरे सब चराने वाले बच्चे वहां ये सब देख रहे हैं, तो जो हजरत हलीमा का बेटा था वो तो घबरा गया, ये क्या हो रहा है। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी घबरा गए, चार साल के बच्चे के साथ ऐसा हुए था। तो भाई हलीमा का बेटा वो दौड़ा घर की तरफ, भागा और जाकर हजरत हलीमा को और उनके शौहर को कहता है, हमारा वो मक्का वाला भाई नहीं है मोहम्मद, उनको तो किसी ने मार डाला। तो हजरत हलीमा और उनके शौहर घबराए घबराए दौड़े आए यहां पर, तो देखा हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम चुपचाप खड़े हैं, चेहरे का रंग उतर गया है। मां हलीमा ने आके पहले गले लगाया, पेशानी चूमी, उसके बाद उनके शौहर ने गले लगाया, उन्होंने पेशानी चूमी। पूछा, बेटा क्या हुआ? तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया, ऐसा 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 हुआ, दो आए थे, मुझे लिटाया, सीना निकाला, धोया, अंदर कुछ भरा, फिर टांके लगा दिए, पूरी बात सुनाए। तो हजरत हलीमा और उनके शौहर दोनों घबरा गए, अरे ये क्या हो गया। उनको ये लगा कि कोई बड़ा शैतान, क्योंकि उस वक्त अरब में शैतान और तूफानी जिन वगैरह की बातें बहुत चलती थी अरब में, जैसे अभी भी बहुत चलती है, तो अरब में उस जमाने में ऐसी बातें बहुत चलती थी। तो हलीमा को ऐसा हुआ कि कोई शरारत करने वाला तूफानी जिन है, शैतान है, जिसने मेरे बेटे मोहम्मद को ऐसा किया है, उनको ऐसा लगा। तो दोनों मियां बीवी घबरा गए, मां हलीमा और उनके शोहर का, जल्दी से अब इनको मक्का उनकी अम्मा के पास पहुंचा दो, अब अपने यहां गैस ज्यादा रखना नहीं है, घबरा गए दोनों। और जब तक मक्का छोड़ने आना था वहां तक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहीं जाने नहीं देते थे। वो मियां बीवी हलीमा और उनके शोहर हमेशा हुजूर को नजर के सामने रखे, कहीं जाने न दे। और मैं आपको बात बतलाऊं कि 14 सदियां गुजरने के बाद, 1400 साल के बाद, आज भी कबीले बनू सात का इलाका पूरा पहाड़ी इलाका है, कोई शहर डेवलप नहीं हुआ, जंगल में वो लोग रहते हैं, बकरियां पालते हैं, मस्जिद है, जिंदगी उनकी गुजरती है, मां हलीमा किया, पूरा खानदान आज भी उसी पोजीशन में रहता है। और दूर दूर तक सूखे सूखे झाड़ है, पत्थर है, कुछ नहीं है, पत्थर पत्थर पत्थर, लेकिन जो आंख से देखी हुई चीज है वो बतलाऊं, अल्लाह के घर में बैठकर जिस जगह फरिश्तों ने लिटाकर हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का सीना मुबारक चीरा था और उसको बर्फ से ठंडे पानी से धोया था, उस जगह पर आज भी हरे भरे दरख्त है, पूरे जंगल के अंदर दूर दूर कोई हरा दरख्त नहीं। तो कबीले बनू सात के बच्चे सब दौड़ के आए, हम लोग गए थे, तो मैंने उनसे अरबी में बात करते हुए पूछा, तो दोनों बच्चों ने मुझे निशान बताया, हुना शक्क सदरुल रसूल, कि वो दरख्त है ना ये झाड़, इसके नीचे نبی کریم صلی اللہ علیہ وسلم کا سینہ مبارک چیرا گیا تھا، آج بھی وہاں ہرے ہرے درخت ہے جو اس کے نیچے سینہ مبارک چیرا گیا تھا۔ تو پھر یہ دونوں گھبرائے گھبرائے آئے مکہ حضور کو لے کر، اور ماں امینہ کو پوری بات سنائی کہ ایسا ایسا ہوا ہے۔ تو ماں امینہ نے کہا تم نے ایسی بات دیکھی، میرے بیٹے میں تو جب یہ پیٹ میں تھا تو اس وقت اس سے بھی بڑی بڑی باتیں میں نے دیکھی ہیں، میرا بیٹا کوئی نرالا ہونے والا ہے۔ کہا جب یہ میرے پیٹ میں تھا یہ بچہ تب ایک نور نکلتا تھا، ایک روشنی نکلتی تھی، اور دنیا کے دور دور کے شہر مجھے نظر آتے تھے۔ ماں امینہ کہتی ہے تو یقیناً یہ میرا بیٹا بڑے ہونے کے بعد کوئی نرالی شان والا بیٹا بنے گا، اور اللہ اس کی عزت شان کو دنیا میں چمکانے والے ہیں۔ تو یہ چار مرتبہ ہوا تھا سینہ مبارک چیرنے کا واقعہ حضور کی مبارک زندگی میں۔ اسی کی طرح اس آیت میں اشارہ فرمایا الم نشرح لک صدرک، نبی جی کیا ہم نے تمہارے لیے تمہارے سینے کو کھول نہیں دیا؟ حضرت نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جب ان فرشتوں نے میرے سینے کو چیرا سیا ٹانکے مار دیے تو اس کے بعد میرے دل کے اندر چھوٹوں پر شفقت اور رحم کرنا اور بڑوں کا اکرام کرنا یہ جذبات میرے اندر بھرے ہوئے تھے کہ میں ہر چھوٹے پر شفقت کروں، ہر بڑے کا اکرام کروں، یہ میرے دل میں تھا۔ عجیب یہ جذبہ میرے اندر آ گیا۔ اور اس کے علاوہ آیت کا ایک معنی یہ بھی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم پر جب قرآن اترنا شروع ہوا، وحی آنا شروع ہوئی، تو اس کا ایک بوجھ تھا، ایک وزن تھا وحی کا۔ قرآن اللہ کے یہاں سے آئے، آپ کو نبی بنایا جائے، تاج نبوت پہنایا جائے، تو اس کا جو ایک بوجھ تھا اللہ تعالیٰ نے وہ بوجھ اور ٹینشن حضور کا ہلکا کر دیا۔ الم نشرح لک صدرک، اسی طرح آپ جب ایمان کی دعوت لے کے اٹھے تو دشمن ہو گئے لوگ، چچا دشمن، خاندان والے دشمن، مکہ والے دشمن، عرب والے دشمن، مدینہ کے یہودی دشمن، تو دشمن تکلیف پہنچائیں گے، پریشان کریں گے، بہت پریشان کیا، قتل کرنے کا پلان بھی بنایا نبی کریم صلی اللہ علیہ وسلم نے۔ تو کہا دشمنوں کی تکلیف آپ سہن کر سکو، برداشت کر سکو، اس کے لیے ہم نے آپ کے سینے کو کھول دیا۔ الم نشرح لک صدرک، پھر دیکھیے اونچے اخلاق کے لیے اونچا سینہ چاہیے۔ بعض مرتبہ آدمی کوئی اخلاق اور تنگی کرتا ہے، لوگ کیا کہتے ہیں اس کا دل تو بہت چھوٹا ہے، دل تو سب کا ایک ماپ کا ہی ہوتا ہے۔ حکیم لوگ کیا کہتے ہیں کہ آدمی مٹھی بناوے، جتنی مٹھی ہوتی اتنا ہر آدمی کا دل ہوتا ہے، تو سب کا دل برابر برابر ہی ہوتا ہے، لیکن ہم کیا کہتے ہیں اس کا دل تو بہت چھوٹا ہے۔ کیا مطلب؟ اس کے دل میں سخاوت نہیں ہے، بکیل ہے، اس کے دل میں اچھے اخلاق نہیں ہے، برے اخلاق ہے، اس کے دل میں انسانیت مانوتا کے لیے رحم مہربانی خدمت کے جذبات نہیں ہے، اس کو کہتے تنگ دل، چھوٹے دل کا آدمی۔ تو الم نشرح لک صدرک، نبی جی ہم نے آپ کے سینے کو اونچے اخلاق والا بنایا، اس کے لیے کھولا، سخاوت کے لیے کھول دیا، مخلوق کی خدمت کے لیے کھول دیا، انسانیت کی ہمدردی کے لیے کھول دیا، کہ انسانیت کے آپ ہمدرد بنو، رحم کرنے والے بنو، خدمت کرنے والے بنو، اور علم قرآن کا اس کے لیے ہم نے آپ کے سینے کو کھول دیا۔ الم نشرح لک صدرک، تو اللہ تعالیٰ نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو ایسا نورانی دل، ایسا نورانی سینہ عطا فرمایا کہ اس کے اندر اونچے اخلاق بھی تھے، تمام انسانوں کی ہمدردی بھی تھی، محبت بھی تھی، پیار بھی تھا، شفقت بھی تھی، سخاوت بھی تھی، مخلوق کی خدمت کے جذبات بھی تھے. ایسا ہم سب کو اپنا دل بنانا چاہیے کہ ہمارے دل کے اندر بھی سخاوت ہو، انسانیت مانوتا کی خدمت اور سیوا کے جذبات ہو، لوگوں کے لیے ہمدردی ہو، اللہ کی محبت ہو، دین کا علم ہو، ہر ایک کے ساتھ اچھا برتاؤ ہو، کسی کے لیے دل میں تنگی نہ ہو، چھوٹوں پر شفقت، بڑوں پر اکرام ہو، یہ جذبات ہمارے دل میں بھی ہونے چاہیے. اللہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کے مبارک سینے کی طرح ہمیں بھی ایسا سینہ عطا فرمائے اور ہمیں بھی ایسا وسیع دل والا اللہ تعالیٰ بنا دے. چمڑے کے موزے میں کتنے دن تک وضو رہ سکتا ہے؟ وضو نہیں، مسح. آدمی نے وضو کر کے چمڑے کے موزے پہن لیے، پیر بھی دھوئے، پورا وضو کیا، اس کے بعد جب پہلی مرتبہ وضو ٹوٹے، اس کے بعد اگر اپنے وطن میں ہو یا کہیں رکا ہوا ہو، اقامت میں ہو، تو 24 گھنٹے تک جب بھی وضو کرے گا موزے پر صرف مسح کرے گا، اور سفر میں ہو تو 72 گھنٹے تک وضو کرتے وقت پیر کے موزے پر صرف مسح کرے گا. استنجے میں جاوے تو نکالنا ضروری نہیں ہے، اسی کو پہن کے جاؤ، باہر نکل کے وضو کرو، موزے پر مسح کر لو، بس کافی ہے. چمڑے کے موزے ہونے چاہیے، ایسے موزے ہو کہ اندر پانی گھس نہ جاوے، اور پہن کے چلو تو پھٹ نہیں جاوے 1 کلومیٹر 2 کلومیٹر، اور خود سے پیر میں ٹکتے ہو. تو چمڑے کے موزے ہوتے ہیں وہ اس کام کے لیے آتے ہیں. حبشہ کے نجاشی بادشاہ نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کے لیے چمڑے کے کالے موزے ہدیے میں بھیجے تھے، آپ صلی اللہ علیہ وسلم نے اس کو استعمال فرمایا تھا اور اس کے اوپر مسا بھی فرمایا تھا. غسل کا تقاضا ہو تو نکالنا پڑے گا. الحمدللہ رب العالمین، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم اللهم صل شان أمة سيدنا محمد صلى الله عليه وسلم اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم اللهم اجبر امة سيدنا محمد صلى الله عليه وسلم، اللهم استر امة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، اے اللہ تمام بیماروں کو شفا عطا فرما، جو جس مصیبت میں ہے اس کو نجات عطا فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم کا امتی پوری دنیا میں جہاں کہیں بھی ہو، اے اللہ ان کے ایمان کی، اسلام کی، جان کی، مال کی، عزت کی، عصمت کی ابھی اور آئندہ اپنے کرم اور فضل سے حفاظت فرما. اے اللہ تمام مساجد کی، مدارس کی، مکاتب کی، مقابر کی، خانقاہوں کی، جماعتوں کی، دینی اداروں کی اپنے کرم اور فضل سے حفاظت فرما. دجال اور دجالی فتنوں سے اے اللہ ہم سب کی حفاظت فرما. مابوسین کو رہائی عطا فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم کے قلب اطہر میں جو اوصاف، خوبیاں، کمالات تھی، اے اللہ اس کا بڑا حصہ ہم فقیروں کو بھی عطا فرما. قیامت کے دن نبی کریم صلی اللہ علیہ وسلم کے نورانی ہاتھوں جامع کوثر نصیب فرما. ہر حرام سے ہماری حفاظت فرما. ہر غلط اور حرام کاموں سے ہماری اولاد اور نسلوں کی حفاظت فرما. ارتداد سے حفاظت فرما. اے اللہ وقت پر ایمان پر حسن خاتمہ عطا فرما. ہماری عمروں میں برکت عطا فرما. بار بار مکہ مدینہ کی حاضری عطا فرما. رکاوٹیں دور فرما. آسانیاں عطا فرما. ہر طرح کے موذی اور تکلیف دینے والے جانور، انسان اور مخلوقات اور فتنوں اور فتینوں سے ہمارے گھر والوں کی حفاظت فرما. حلال سہولت والی، عزت والی روزی عطا فرما. پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرما. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی ہماری اور پوری امت کی حفاظت فرما. ربنا تقبل منا انک انت السمیع العلیم. آمین یا رب العالمین، آمین یا رب العالمین، آمین یا رب العالمین. سبحان ربک رب العزت عما یصفون، سلام علی المرسلین، والحمد للہ رب العالمین. Thank you.